یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ بی بی سی اردو ڈاٹ کام پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
بدھ 6 نومبر، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں نادیہ سلیمان۔ ایران کی جانب سے جوہری معاہدے کی ایک اور خلاف ورزی، معاہدے کے حامی مغربی ممالک کا رد عمل کیا ہو سکتا ہے؟ تجزیہ کار بولی،
جو ممالک اس سے بات چیت کر رہے ہیں اور انگیج رہتے ہیں، چاہے فرانس ہو چاہے جرمنی ہو، ان کے ہاں اور زیادہ پریشانی ہوگی اور ٹینشن پیدا ہوگی۔
باڈی شیمنگ یا ظاہری خد و خال کی بنیاد پر لوگوں کو تنقید کا سامنا ان کی شخصیت کو متاثر کر سکتا ہے، اداکارہ آمنہ الیاس کہتی ہیں۔
میں یہی چاہتی ہوں کہ جو میرے کمپلیکشن کی لڑکیاں ہیں، جو پتلی ہیں یا سانولی ہیں، اور وہ اپنے آپ کو بدصورت نہ سمجھیں۔
تفصیلاً یہ موضوعات عالمی خبروں کے بعد، خبریں سنیے عبداللہ فاروقی سے۔
ایران کے سرکاری ٹی وی کے مطابق شہر قم کے زیر زمین فردو جوہری پلانٹ میں نصب سینٹریفیوجز کو UF6 نامی گیس کی فراہمی آج سے شروع ہو گئی ہے۔ ایران کے سرکاری ٹی وی کے مطابق یہ عمل اقوام متحدہ کے جوہری ہتھیاروں کی نگرانی کے ادارے کی نگرانی میں سر انجام دیا جا رہا ہے۔ پاکستان کے پسماندہ ترین اور صحرائی علاقے تھر میں مقامی پولیس 2 لڑکیوں کی مبینہ اجتماعی خودکشی کی تحقیقات کر رہی ہے۔ نتھو بائی اور ویرو بائی کی لاشیں اس کھیت سے ملیں جہاں وہ رہتی تھیں۔ ویرو بائی کا ایک بیٹا بھی ہے۔ ان لڑکیوں کی شادیاں 2 بھائیوں سے ہوئی تھیں جو اسلام کوٹ کے قریب ایک گاؤں میں مقامی زمیندار کے لیے کاشتکاری کرتے تھے۔ ترک صدر رجب طیب اردوان کا کہنا ہے کہ ترکی نے ابوبکر البغدادی کی بیویوں میں سے ایک کو گرفتار کر لیا ہے۔ پہلی مرتبہ گرفتاری کا اعلان کرتے ہوئے ترک صدر کا کہنا تھا کہ ترکی نے اس بات کا بتنگڑ نہیں بنایا جیسا امریکہ نے شدت پسند تنظیم دولت اسلامیہ کے سربراہ ابوبکر البغدادی کی موت پر بنایا تھا۔ رواں ہفتے کے آغاز پر ترکی کے اعلی حکام نے یہ اعلان بھی کیا تھا کہ انہوں نے بغدادی کی بہن اور بہنوئی کو بھی گرفتار کیا ہے۔ کابل میں پاکستانی سفارت خانے کا کہنا ہے کہ ویزا سیکشن کی بندش کے باوجود سخت بیمار افغان باشندوں کو آج ویزے دیے گئے۔ اس سے قبل دونوں ملکوں نے ایک دوسرے کے سفارتکاروں کو ہراساں کرنے کا الزام عائد کیا تھا۔ چین اور فرانس کے صدور نے ایک مشترکہ اعلامیہ جاری کیا ہے جس میں دونوں ممالک نے پیرس کلائمیٹ ایگریمنٹ پر بھرپور انداز میں کام جاری رکھنے کا اعلان کیا ہے۔ دونوں ممالک کی جانب سے یہ بیان امریکہ کے گلوبل وارمنگ کے بین الاقوامی معاہدے سے علیحدہ ہونے کے اعلان کے 2 روز بعد سامنے آیا۔ اور کرتارپور راہداری کے ذریعے گردوارہ دربار صاحب کی زیارت کے لیے آنے والے سکھوں کے خیر مقدم کے لیے پاکستانی حکومت کی جانب سے بنائی گئی ویڈیوز کو انڈیا میں تنقید کا نشانہ بنایا جا رہا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خبریں پیش کر رہے تھے عبداللہ فاروقی۔ حالات حاضرہ کا پروگرام سیربین اب بی بی سی اردو سروس سے سن رہے ہیں۔ انڈیا کی زیر انتظام کشمیر کی خصوصی حیثیت کے خاتمے کو 3 ماہ کا عرصہ ہو گیا ہے۔ اس دوران وادی میں پرتشدد کاروائیوں کی کیا صورتحال رہی، پروگرام میں آگے چل کر سنیے گا، لیکن پہلے سیربین کا بڑا موضوع۔ ایران کے سرکاری ٹی وی کے مطابق فردو جوہری پلانٹ میں نصب سینیٹری فیوجز کو UF6 گیس کی فراہمی بدھ کی صبح سے شروع کر دی گئی ہے۔ ایران کے صدر حسن روحانی نے اس اقدام کا اعلان منگل کو کیا تھا اور یہ ایران کی جانب سے سن 2015 میں عالمی طاقتوں سے کیے گئے جوہری معاہدے میں کیے گئے وعدوں کی پاسداری نہ کرنے کے سلسلے میں 4th قدم ہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ کومل فاروق کی زبانی۔
امریکہ کی جانب سے گزشتہ سال مئی میں معاہدے سے دستبرداری اور اقتصادی پابندیوں کے نفاذ کے بعد ایران کو اپنے وعدوں کی مرحلہ وار معطلی کا سلسلہ شروع کرنے پر مجبور کر دیا گیا تھا۔ واضح رہے کہ فردو پلانٹ میں تمام جوہری مواد کی افسودگی کی معطلی ایران کی جوہری سرگرمیوں کے سلسلے میں ایک اہم رکاوٹ تھی۔ یہ ریئیکٹر تہران کے جنوب میں ایک پہاڑ تلے 90 میٹر زیر زمین بنایا گیا ہے تاکہ اسے فضائی حملوں سے محفوظ رکھا جا سکے۔ یورینیم کی افسودگی کے اعلان کے بعد امریکہ اور ایران کے درمیان حالات کی کشیدگی پر جاپان کے کیبنٹ سیکرٹری یوشی ہودے سوگا نے کہا کہ کشیدگی کے خاتمے کے لیے جاپان بھرپور کوشش کر رہا ہے۔
ہم کوشش کر رہے ہیں کہ امریکہ اور ایران کے درمیان کشیدہ تعلقات میں بہتری لائی جائے۔ امریکہ اگر ہمارا اتحادی ہے تو ایران کے ساتھ بھی ہمارے دوستانہ تعلقات ہیں۔ جاپان اپنی سفارتی کوششیں جاری رکھے ہوئے ہے۔
جبکہ یورپی کمیشن کے خارجہ امور کی ترجمان مایا کوچسیان نے کہا کہ عالمی برادری کے لیے ایران کے صدر حسن روحانی کا بیان تشویشناک ہے۔
ہمیں ایرانی صدر حسن روحانی کے بیان پر شدید تشویش ہوئی ہے۔ ہم چاہتے ہیں کہ ایران اپنا یہ فیصلہ واپس لے اور یورینیم کی افسودگی کو فوری طور پر روکے اور اپنے معاہدے کی پاسداری کرے۔
پیر کو ایران کی جوہری توانائی کی تنظیم کے سربراہ کا کہنا تھا کہ انہوں نے نتانز پر جدید سینٹریفیوج کی تعداد دگنی کر دی ہے۔ علی اکبر صالحی نے صحافیوں کو بتایا کہ وہاں اب 60 IR-6 سینٹریفیوج ہیں جو کہ 20% یورینیم افزودگی 4 منٹ میں حاصل کر سکتے ہیں۔ ماضی میں ایسا کرنے میں 4 دن لگتے تھے۔
ایران کی جانب سے جوہری معاہدے کی خلاف ورزی کی تفصیلات بتا رہی تھیں کومل فاروق۔ اسی موضوع پر بات کرنے کے لیے ہماری ساتھی آسیہ انصر نے سینئر صحافی اور تجزیہ کار نسیم زہرا سے رابطہ کیا اور ان سے پوچھا کہ ایران کی جانب سے فردو جوہری پلانٹ میں سینٹری فیوجز کی گیس کی فراہمی شروع کر دی گئی ہے، تو ایسے میں وہ مغربی ممالک جو ایران کے ساتھ جوہری معاہدہ قائم رکھنے کے حق میں رہے ہیں، ان کا رد عمل کیا ہو سکتا ہے؟
دیکھیے، فرانس نے بھی کہا ہے اور ممالک نے بھی کہا ہے کہ اس سے تشویش ان کو ہو رہی ہے اور مسئلہ پیچیدہ ہو جائے گا، لیکن بہرحال ایران نے جو قدم اٹھایا ہے اس کو لگتا ہے کہ وہ اس پوزیشن میں ہے کہ اس کے پاس ایک نیگوسیٹنگ پوزیشن سے وہ بات کر رہا ہے، کیونکہ آپ دیکھ رہی ہیں کہ جو ڈونلڈ ٹرمپ ہیں امریکی صدر، وہ اس نہج پر تو نہیں پہنچے، ان فیکٹ کافی آگے جا کے پیچھے انہوں نے ریورس گیئر لگایا اس پر کہ ایران کے ساتھ جنگ ہو یا نہ ہو۔ اور آپ کو یہ بھی معلوم ہے کہ ان کی بڑی خواہش تھی کہ یو این میں وہ ملنے، جو پریزیڈنٹ روحانی ہے ایرانی پریزیڈنٹ، جنہوں نے بار بار اٹلی اور فرانس کے صدر اور پرائم منسٹر کے کہنے کے باوجود پبلکلی، آپ کو معلوم ہے انہوں نے کہا تھا یہ، پھر بھی انہوں نے ملنے سے انکار کیا۔ تو میرا خیال ہے ایران بڑا سوچ سمجھ کے قدم اٹھا رہا ہے۔ ایران جس کو کہتے ہیں نا، وہ کشیدگی کہے یا پریشانی کا ماحول، ایران سمجھتا ہے کہ اس سے بگڑے گا اور بڑھے گا، تو میرا خیال ہے جو مغربی ممالک ہیں ان میں پریشانی جو ہے وہ بڑھے گی۔
تو نسیم زہرا صاحبہ، ایک طرف پہلے ہی ایران کو بہت سی تجارتی پابندیوں سمیت بہت ساری پابندیوں کا سامنا ہے، مزید کیا مشکلات آپ دیکھ رہی ہیں کہ اس فیصلے کے بعد ایران کے لیے اور کیا مشکلات درپیش آ سکتی ہیں؟
میں نہیں سمجھتی کہ اس کے بعد کوئی اور نئی پابندی لگ سکتی ہے۔ البتہ یہ ضرور ہے کہ جو ممالک اس سے بات چیت کر رہے ہیں اور انگیج رہتے ہیں، چاہے فرانس ہو چاہے جرمنی ہو، ان کے ہاں اور زیادہ پریشانی ہوگی اور ٹینشن پیدا ہوگی۔ اور میرا خیال ایران کی یہ کیلکولیشن ہے کہ اس ٹینشن اور پریشانی کے نتیجے میں امریکہ اپنی جو پوزیشن ہے اس کو ریویو کرے گا۔
تجزیہ کار نسیم زہرا کی آسیہ انصر سے گفتگو۔ سکھ مذہب کے بانی بابا گرو نانک کے 550ویں یوم پیدائش کی تقریبات کے سلسلے میں پاکستان اور انڈیا کے درمیان حال ہی میں تعمیر ہونے والی کرتارپور راہداری کا باقاعدہ افتتاح 9 نومبر کو ہو رہا ہے۔ انڈیا کی جانب سے اس راہداری سے گزر کے پاکستان میں داخل ہونے کا طریقہ کار گرداسپور سے بتا رہے ہیں سربجیت سنگھ۔
یاتریوں کو ایک ویب سائٹ پر اپلائی کرنا ہوگا، یہ ویب سائٹ ہے prakashpurv550.mha.gov.in۔
یاترا کی آگیا ملنے کے بعد شردھالو نشچت طریق کو ڈیر بابا نانک پہنچیں گے، یہ وہ جگہ ہے جہاں سے یاترا آرمبھ ہوگی۔ اس مارگ سے جو کہ 3.6 کلومیٹر ہے، جو پاکستان کے بارڈر تک جائے گا، اس کے بعد انٹیگریٹڈ چیک پوسٹ بنائی گئی ہے جہاں پر کاغذی کاروائی پوری کرنے کے بعد شردھالو پاکستان میں پرویش کر پائیں گے۔ یاترا کے نیم مطابق شردھالو صبح پاکستان جائیں گے اور شام کو واپس آئیں گے، یعنی کہ وہاں پہ رات رہنے کی آگیا نہیں ہے، پر ڈیرا بابا نانک میں رات بتائی جا سکتی ہے۔ اس کے لیے یہاں پہ ایک ٹینٹ سٹی بنائی گئی ہے، یہاں پر رہنا بالکل مفت ہوگا اور اس کی جو بکنگ ہے وہ بھی یہیں پر ہوگی۔ انٹیگریٹڈ چیک پوسٹ پر 3 گیٹ بنائے گئے ہیں۔ سب سے پہلے گیٹ پر یاتریوں کی چیکنگ ہوگی، یعنی کہ ان کا پرمٹ چیک کیا جائے گا، اس کے بعد یاتری اس کے اندر آ سکیں گے۔ اس کے بعد یاتری اپنی گاڑی جو ہے یہاں پہ پارکنگ ستھان پر کھڑی کریں گے اور اس کے بعد वो इस बिल्डिंग के जिसके अंदर अलग अलग काउंटर्स बनाए गए हैं सिक्योरिटी के और इमिग्रेशन के, वहाँ पर वो अपनी चेकिंग के बाद पाकिस्तान की तरफ प्रवेश करेंगे।
गुरदासपुर से तो तफसील बता रहे थे सरबजीत सिंह। सरहद के इस पार यानी करतारपुर में दाखिल होने के बाद किन मरहलों से गुजरना होगा और जायरीन के लिए क्या सहूलियात मुहैया की गई हैं, सुनिए उमर दराज नंगियाना से।
जो यात्री इंडिया से पाकिस्तान में दाखिल होंगे उनको वीज़ा की ज़रूरत नहीं होगी, लेकिन उनको पासपोर्ट पास रखना पड़ेगा। वो पासपोर्ट वहाँ पर कायम एक इमिग्रेशन टर्मिनल है जहाँ पे उनका इमिग्रेशन का प्रोसेस होगा। वो अपना पासपोर्ट लेकर उस इमिग्रेशन टर्मिनल में जाएंगे, वहाँ पर उन्हें एक कार्ड इशू किया जाएगा, आइडेंटिटी कार्ड इशू किया जाएगा, लेकिन उनके पासपोर्ट के ऊपर स्टैंप नहीं की जाएगी, ना ही इन की और ना आउट की। इसका मतलब है कि वो बग़ैर किसी वीज़ा की ज़रूरत के वो पाकिस्तान में दाखिल होंगे और वापस चले जाएंगे। जो टर्मिनल बॉर्डर के ऊपर बनाया गया है वहाँ पर मुख्तलिफ किस्म की सहूलियात मौजूद हैं, जिनमें के टक शॉप्स हैं, सोवनियर शॉप्स हैं, जो इमिग्रेशन का अमला है वो वहाँ पर मौजूद होगा जो उनकी मदद करेगा। उसके अलावा वहाँ पर बसेस भी फराहम की गई हैं यात्रियों के लिए, अगर वो बसेस में बैठकर वहाँ से 4 किलोमीटर का फासला तय कर यहाँ पे गुरुद्वारा में आना चाहें तो आ सकेंगे, और अगर वो पैदल चलकर भी आना चाहते हैं तो वो आ सकते हैं। दरमियान में दरियाए रावी पड़ता है जिसके ऊपर एक तवील पुल जो है वो तामीर कर दिया गया है, तो यात्रियों को पैदल आना या बसेस के ज़रिए आना दोनों सूरतों में आसानी होगी। वो जब यहाँ पर पहुँच जाएँगे तो ये जो गुरुद्वारा है इसका एक वसी अरीज कॉम्प्लेक्स तैयार किया गया है। दो किस्म के इंतजाम किए गए हैं, एक वो यात्री होंगे जो बग़ैर वीज़ा के इंडिया की तरफ से पाकिस्तान में दाखिल होंगे और दूसरे मकामी यात्री होंगे जो कि पाकिस्तान की तरफ से यहाँ पर आएंगे। इसी गुरुद्वारा कॉम्प्लेक्स में यात्रियों के लिए रिहाइश का बंदोबस्त भी किया जाना है, मगर वो दूसरे मरहले में होगा। पहले मरहले में यात्री सुबह से लेकर जो शाम तक यहाँ पर आएँगे वो यहाँ पर रहेंगे, वो जाएँगे अंदर अपनी इबादत करेंगे और उसके बाद वो यहाँ से शाम को इसी तरह बसेस में बैठ के और पार्किंग से बाहर इमिग्रेशन टर्मिनल तक जाएंगे और वहाँ से वो बॉर्डर क्रॉस करके इंडिया की तरफ चले जाएंगे।
करतारपुर से नामा निगार उमर तराज। सिख मजहब के बानी बाबा गुरु नानक के 550वें जन्मदिन पे सिंध से भी काफिले रवाना होंगे, लेकिन ये सिख नहीं बल्कि हिंदू हैं। बड़े सगीर के दिगर हिंदुओं के बरक्स सिंध के हिंदुओं की गुरु नानक और उनके खानदान से क्या अकीदत है और उसका रुझान कैसे हुआ? शिकारपुर से रिपोर्ट कर रहे हैं रियाज सुहेल। रिपोर्ट का आगाज स्वाति झलक से।
वैसे तो आरती हिंदू मजहब के देवताओं और देवियों की उतारी जाती है, लेकिन यहाँ बाबा श्री चंद की आरती हो रही है। बाबा श्री चंद सिख मजहब के बानी बाबा गुरु नानक के बड़े फर्जंद थे। कराची से तकरीबन 120 किलोमीटर दूर ठट्टा में बाबा श्री चंद की दरबार वाके है। रिवायत के मुताबिक कोई 450 साल कबल उन्होंने यहाँ धूनी या मुकदस आग जलाई थी। बाबा श्री चंद ने उदासी पंथ की बुनियाद रखी थी। सिंध में उनके पैरोकार हिंदू कम्युनिटी के लोग हैं जो उन्हें सिख नहीं मानते।
सिख मज़हब का भी उसने अपनाया नहीं था और हम उसको सिख नहीं मानते। वो उदासीन थे, सनातन धर्म उसने बढ़ाया।
सिंध यूनिवर्सिटी के शोबे एंथ्रोपोलॉजी में प्रोफेसर जायदा रहमान जत उदासीन पंथ पर अपने रिसर्च पेपर में लिखती हैं कि सिखों ने 16वीं सदी में मुगल हुक्मरानों के जबर से बचने के लिए सिंध में नकल मकानी की और वो अपने साथ मजहबी रसूमात और रिवायात भी लाए। उन दिनों पंजाब में नानकपंथी और उदासीन पंथी फिरके मकबूल थे। शिकारपुर में वाके समाधा आश्रम के गद्दी नशीन बाबा श्री चंद के उदासीन पंथ के पैरोकार थे। दरबार के मुंतजिम भगवान दास कहते हैं कि बाबा श्री चंद ब्रह्मचारी थे।
समाधा दरबार तकरीबन 250 साल हो गए। बाबा हरभजन साहब पहली पाशाही पंजाब से आए, तो अभी हमारी 7वीं पाशाही बैठी हुई है, उसका नाम है बाबा नारायण भजन साहब।
शिकारपुर में सिखों के 10वें गुरु गोबिंद सिंह की खालसा फौज के सिपाही ने भी दरबार कायम की, जो भी उदासीन पंथ के पैरोकार थे। हिंदू कम्युनिटी के जेर इंतजाम इस दरबार को खट या चरपाई वाला दरबार कहा जाता है। कन्हैया लाल और भाई गुरदास ने इसकी बुनियाद रखी थी। शिकारपुर के चारपाई वाले दरबार के मुंतजिम प्रताप राय का कहना है कि पाकिस्तान में गुरु नानक के पैरोकार सिंध में ज्यादा है।
सिंध में ज्यादा है, फिर तो या पंजाब में है, इंडिया के पंजाब में उसका मेला लग रहा है 550 साल। टोटल उसमें सिंधी जाएंगे, सिख जाते हैं मगर 10% से ज्यादा नहीं होते हैं।
बड़े सगीर की तकसीम के बाद सिंध से सिखों की आबादी तकरीबन चली गई, जबकि हिंदू आबादी ने भी बड़े पैमाने पर नकल मकानी की, लेकिन जो रह गए उन्होंने उदासीन पंथ और गुरुगंध को संभाले रखा। रियाज सुहेल, बीबीसी शिकारपुर।
हमारे हफ्तावार प्रोग्राम आपकी बात में।
हमारे इलाके में रोड की सहूलत मैसर नहीं है और स्कूल की सहूलत मैसर नहीं है।
हमें अपनी राय से आगाह कीजिए।
मेरा हुकूमत पाकिस्तान और हिंदुस्तान दोनों से दरख्वास्त है,
मगर अफसोस है कि हमें अपने हुकूक सही नमूने से नहीं मिल पा रहे हैं।
हमारा टोल फ्री नंबर है 0800-222-75। ख्याल रहे, मोबाइल से करने पर ये कॉल फ्री नहीं।
खेलों की खबरों के साथ मैं हूं अब्दुलरशीद शकूर। अफगानिस्तान और वेस्ट इंडीज के दरमियान लखनऊ में खेले जाने वाले पहले वनडे इंटरनेशनल में अफगानिस्तान की टीम पहले बैटिंग करते हुए 194 रन बनाकर आउट हो गई। रहमत शाह और इकराम अली खिल ने निस सेंचुरियां स्कोर की, लेकिन अफगानिस्तान की आखिरी चार विकेटें स्कोर में सिर्फ 3 रन के इजाफे पर गिर गईं। ऑस्ट्रेलिया ने फास्ट बॉलर पैट कमिंस को पाकिस्तान के खिलाफ जुमे को पर्थ में होने वाले तीसरे T20 इंटरनेशनल में आराम देने का फैसला किया है। 3 मैचों की सीरीज में इस वक्त ऑस्ट्रेलिया को 1-0 की बढ़तरी हासिल है। भारत और बांग्लादेश के दरमियान दूसरा T20 इंटरनेशनल कल राजकोट में खेला जाएगा। दिल्ली में खेला गया पहला T20 बांग्लादेश ने 7 विकेटों से जीता था। चैंपियंस लीग में दिफाई चैंपियन लिवरपूल ने गेंक को 1-1 में 2 गोल से शिकस्त दे दी। चेल्सी ने आयक्स के खिलाफ मैच 4-4 गोल से बराबर खेला। एक मौके पर चेल्सी की टीम 4-1 से हार रही थी। बोरसिया डॉर्टमंड ने इंटर मिलान को 3-2 से शिकस्त दी, जबकि बार्सिलोना और स्लेविया प्राग का मैच बगैर किसी गोल के बराबर रहा। ये 46 होम मैचेस में पहला मौका था कि बार्सिलोना की टीम गोल करने में नाकाम रही। आज खेले जाने वाले मैचों में मैनचेस्टर सिटी का मुकाबला एटलांटा से और टॉटनम का रेड स्टार बलग्राद से होगा, जबकि रियल मैड्रिड की टीम गलातासराय का सामना करेगी। लिवरपूल के मैनेजर यॉर्गन क्लोप ने इस बात पर सख्त मायूसी जाहिर की है कि उनकी टीम को 2 दिन में 2 मैचेस खेलने को दिए गए हैं। लिवरपूल 17 दिसंबर को लीग कप का क्वार्टर फाइनल एस्टन विला के खिलाफ खेलेगी और अगले ही रोज कतर में उसे क्लब वर्ल्ड कप का सेमीफाइनल खेलना है। क्लोप का कहना है कि इस मसले का हल निकालने की जरूरत है। 10 नवंबर से लंदन में शुरू होने वाले ATP टूर फाइनल्स के ड्रॉस का ऐलान कर दिया गया है। नोवाक जोकोविच और रॉजर फेडरर एक ही ग्रुप में हैं, जिसमें डोमिनिक थाइम और मैटियो ब्रेटानी भी शामिल हैं।
खेलों की खबरें आपने सुनी अब्दुलरशीद शकूर से। हालात हाजरा का प्रोग्राम सैरबीन आप BBC उर्दू सर्विस से सुन रहे हैं। इंडियन फिल्म पानीपत अभी रिलीज नहीं हुई और अफगानिस्तान में इस फिल्म के हवाले से खदशात जाहिर किए जा रहे हैं। फिल्म में ऐसा है क्या और क्यों मुंबई में अफगानिस्तान के कौंसल खाने के अहदेदार को भी ट्वीट करनी पड़ी कि गुज़िश्ता 1.5 साल से इंडिया में अफगान सफारतकार कोशिश कर रहे हैं कि अफगान अवाम के जज्बात को ठेस न पहुँचे। ये सब जानना चाहते हैं तो इसके लिए आपको आना होगा BBC उर्दू के वेब पेज पर, पता है BBCUrdu.com। इंडियन हुकूमत की जानिब से इंडिया के ज़ेर इंतज़ाम कश्मीर की खसूसी हैसियत के खात्मे को 3 माह हो गए हैं। वादी में पुरतशद्दुद कार्रवाइयों में दिन ब दिन इजाफा हो रहा है। हुकाम के मुताबिक इन कार्रवाइयों के पीछे अस्करियत पसंद हैं, जो नहीं चाहते कि हुकूमत की जानिब से लगाई गई कदगनों में कदरे नरमी के बाद इलाके की सूरत हाल बहाल हो। इंडिया के ज़ेर इंतज़ाम कश्मीर से रिपोर्ट कर रही हैं BBC की नामा निगार योगिता लमाई की रिपोर्ट, जो पेश कर रही हैं महविश हुसैन।
हैंड ग्रेनेड के हमले में जख्मी होने वाले दर्जनों अफराद को फौरन अस्पताल पहुंचाया गया। एक जख्मी का रिश्तेदार डॉक्टर से इल्तिजा कर रहा था कि उसे ठीक कर दें, एक और शख्स उसे तसल्ली दे रहा था। हुकाम का कहना है कि कश्मीर की हैसियत में तब्दीली के बाद ये अपनी नौयत का अब तक का सबसे बड़ा हमला था। बम का धमाका श्रीनगर के वस्त में इस गली में हुआ था।
एक धमाका हुआ तो जिसमें बहुत सारे लोग जख्मी हुए और एक बिहारी मुसलमान भाई हमारा वो शहीद हुआ।
हलाक होने वाला शख्स किसी और जगह से यहाँ मेहनत मजदूरी करने आया हुआ था। इंडिया से यहाँ आने वाले इस तरह के मजदूरों को अब कश्मीर में तशद्दुद का निशाना बनाया जा रहा है। हलाक होने वाले ये 5 मजदूर एक ही कमरे में रहते थे। ये अपने लिए कुछ कमाने के लिए यहाँ आए थे। उन्हें उनके घर से निकाला गया और गोलियाँ मार दी गईं। पुलिस का कहना है कि मुसल्ला शोरिश पसंद इस हमले के जिम्मेदार हैं। कई मुबस्सिरीन इसे इंडिया के इकदामात के जवाब में किए गए हमले कहते हैं। हमले की जिम्मेदारी किसी ने कबूल नहीं की है। पुलिस का कहना है कि शोरिश पसंदों ने ताजरों को दुकानें खोलने से मना किया हुआ है। اور جہاں عسکریت پسندوں کا خطرہ برقرار ہے، بہت سارے کشمیریوں نے انڈین گورنمنٹ کے اقدامات کے خلاف احتجاجاً اپنے کاروبار خود سے بند کیے ہوئے ہیں۔ کشمیر کا سیب اب منڈی تک پہنچ نہیں پا رہا۔
5 اگست کو جب یہ سب کچھ ہو گیا ہے تو وہی یہاں پر سٹارٹنگ تھی ہارویسٹنگ۔ اس وقت ہمارا پیئر تھا یا ہمارا سینٹروز تھا، آلو بخارا وہ تھا۔
From being a state which elected its own regional government,
ریاست کی حیثیت میں تبدیلی سے یہ خطہ اپنی حکومت منتخب کرتا تھا، لیکن اب اسے مرکزی حکومت چلا رہی ہے۔ جس شخص کو یہاں کی حکومت چلانے کا کام سونپا گیا ہے، اس کا اس علاقے سے تعلق نہیں ہے، اور کشمیر کے اپنے سیاسی رہنما قید ہیں۔ گزشتہ 3 ماہ سے یہ ہوٹل ایک حراستی کیمپ بنا ہوا ہے۔ جن رہنماؤں نے انڈین حکومت کے فیصلے کی مخالفت کی تھی، وہ یہاں بند ہیں۔
تو یہ تو ذلیل کر رہے ہیں لیڈرز کو، ایک تو ان کو بند بھی رکھا ہے، تو آپ کے یہ لیڈرز ہی تھے جو ان کو ایک سٹریٹ لائن دیتے تھے، یار یہ ٹھیک ہے، ایسا نہیں کرنا ہے، ایسا کرنا ہے، اور کوئی اسٹریٹجی دیتے تھے۔ جب یہ لوگ ہی بند ہے تو لوگ کیا کریں گے؟ وہ ملٹنسی میں جائیں گے، وہ سیپریٹزم میں جائیں گے۔
دلی میں انڈین گورنمنٹ کہتی ہے کہ اس کے اقدامات سے کشمیر میں امن اور ترقی آئے گی، لیکن یہاں غیظ و غضب اور تذبذب کی دھند چھائی ہوئی ہے۔
یوگیتا لمائی کی رپورٹ پیش کر رہی تھی مہوش حسین۔ پاکستان کے دارالحکومت اسلام آباد میں وزیراعظم عمران خان کے استعفے اور ملک میں بڑھتی ہوئی مہنگائی کے خلاف جاری جمعیت علماء اسلام فے کے دھرنے کو آج 7 روز ہو گئے ہیں۔ پاکستان کے ایوان بالا میں بھی آج یہی موضوع زیر بحث رہا۔ بی بی سی کی نامہ نگار سحر بلوچ آج سینٹ کے اجلاس میں موجود تھیں۔ میں نے ان سے پوچھا کہ آزادی مارچ پر کیا کہنا ہے حزب اختلاف اور حکومت کا۔
آج سینٹ کے اجلاس میں پہلے تو آزادی مارچ پر یہ بات کی گئی کہ اب تک جو ہے شرکا نے کوئی بھی چیز کو توڑا پھوڑا نہیں ہے، لیکن وہ ظاہر ہے کہ جو ہنگامہ آرائی ایک روز پہلے ہوئی تھی سینٹ کے اجلاس میں، تو وہ ایک روز بعد جو ہے اسی پر ہی غور سب نے کیا کہ بات ایک دوسرے کی سننی چاہیے۔ آزادی مارچ پر بات تو کی گئی، لیکن اتنی بات نہیں کی گئی۔ اس میں جو مولانا عبدالغفور حیدری صاحب ہیں، ان کی جے یو آئی ایف کے جمعیت علماء اسلام فضل کے، انہوں نے تو اپنا موقف سامنے رکھا، لیکن اس کے جواب میں حکومت کی طرف سے کوئی اس طرح سے نہیں آیا۔ فیصل جاوید نے، بہرحال جو سینیٹر ہیں پاکستان تحریک انصاف نے، انہوں نے کہا کہ جب ہم دھرنے پر نکلے تھے تو ہمارا جو ہے ایٹ لیسٹ ایک ایجنڈا تھا، ہماری ڈائریکشن تھی۔ اس پر مولانا غفور حیدری نے ان کو یہ جواب دیا کہ ایک تو پہلی بات یہ کہ یہ آزادی مارچ ہے، یہ دھرنا نہیں ہے، جب ہم دھرنا دیں گے تو اس کا رنگ کچھ اور ہوگا۔ تو انہوں نے یہ سب بتایا کہ کس طرح سے ان کے جو کارکنان ہیں جمعیت علماء اسلام کے، وہ ان کا صرف جو سب سے بڑا مطالبہ ہے وہ ہے استعفیٰ۔
مذاکرات سے متعلق کوئی بھی
بات نہیں ہوئی، اور اس میں زیادہ تر یہی کہا گیا کہ ہم تو مطالبہ لے کر آئے ہیں کہ لے کر جائیں گے، اور اسی پر ہی بات ہے جس پر فیصل جاوید نے کہا، جو حکومتی یہ سینیٹر بھی ہیں، انہوں نے کہا کہ اس پر تو کوئی بات ہو ہی نہیں سکتی کہ استعفیٰ دیا جائے گا۔
ٹھیک ہے، اچھا، سینٹ کے آج کے اجلاس میں میڈیا پر پابندیوں کے حوالے سے بھی بات ہونی تھی، تو اس پہ کیا جو ہے وہ حکومت اور حزب اختلاف کی جانب سے اس پہ کیا باتیں ہوئی ہیں؟
حزب اختلاف نے تو اپنا موقف بڑے زور سے رکھا ہے سینٹ کے اجلاس میں۔ آج کافی جو ہے پاورفل ان کے بیانات تھے، کافی اچھی انہوں نے تقاریر کی، اور اس میں زیادہ تر جو بات تھی وہ یہی تھی کہ حکومت جو ہے وہ اپنا موقف تو بیان کر دیتی ہے، لیکن جب بات آتی ہے حزب اختلاف کی جماعتوں کی بات کرنے کی یا میڈیا کے اوپر وہ آ کے بات کرتے ہیں تو ان کو وہ تنقید اچھی نہیں لگتی۔
حزب اختلاف کی طرف سے کون بات کر رہا تھا؟
حزب اختلاف کی طرف سے رضا ربانی جو سینیٹر ہیں پاکستان پیپلز پارٹی کی طرف سے، انہوں نے بات کی، اور انہوں نے یہی بتایا کہ ایک روز پہلے ڈان اخبار کی انہوں نے مثال دی کہ اس میں ایک خبر چھپی ہوئی تھی کہ تاجران جو ہیں وہ ملنے گئے عمران خان سے، اور اس میں انہوں نے تعجب اس بات پر ظاہر کیا کہ اس سے ایک گھنٹہ پہلے ہی وہ چیف آف آرمی اسٹاف سے بھی مل کر آئے تھے، اور انہوں نے کہا کہ ہم سب کو پتا ہے کہ اس اخبار کے خلاف کس قسم کی کارروائی کی گئی ہے اور کس طرح سے میڈیا پر اوور آل کس قسم کی سینسرشپ اور قدغنیں لگائی گئی ہیں۔
حکومت کی جانب سے سینیٹر رضا ربانی کے اس آرگیومنٹ پہ کوئی جواب آیا؟
اس بارے میں اتفاق سے کوئی بھی جواب نہیں آیا۔ جس طرح سے آزادی مارچ پر ایک کے بعد ایک کچھ نہ کچھ جوابات آتے رہے، میڈیا کے اوپر لگی پابندیوں پر کوئی جواب نہیں آیا۔
نامہ نگار سحر بلوچ۔ دیکھے نئے نقش اور متنازع جسم والی آمنہ الیاس آج پاکستان کی کامیاب ترین ماڈل اور اداکاروں کی فہرست میں شمار کی جاتی ہیں، لیکن کیا آپ تسلیم کریں گے کہ ایک وقت ایسا بھی تھا جب آمنہ اپنے آپ کو بدصورت تصور کرتی تھیں؟ ایسا کیوں تھا؟ آمنہ الیاس سے بات کی ہے ہمارے ساتھی کریم الاسلام نے۔
بیٹا جیسا بھی ہو، ہماری مائیں کہتی ہیں کہ بہو تو مجھے چٹی گوری سفید ہی چاہیے، میرا بیٹا بھلے کاڑا ہے۔ جب میں بڑی ہو رہی تھی تو خالائیں یا کزنز یا چاچیاں مامیاں ایک ہلکا سا کامنٹ کے، اسکول جاتی ہے نا، سا सांवली हो गई है. हमेशा मुझे कहती थी बेसन में नींबू डाल के यू नो अपने ऊपर लगाओ तो ये स्किन ग्लो करेगी और रंग खूबसूरत होगा. पीपल डोंट रियलाइज दैट हाउ सेंसिटिव दिस इज एंड व्हाट काइंड ऑफ इम्पैक्ट इट कैन लीव ऑन समवन्स माइंड. देयर वाज अ टाइम व्हेन आई वाज आल्सो यूजिंग फेयरनेस क्रीम्स एंड मैंने फिर रियलाइज की ये बात कि ये तो ठीक नहीं है. ठीक ये है कि आपकी हेल्दी स्किन होनी चाहिए. फॉर इंस्टेंस अगर मुझे एक लॉन कैंपिंग करना है तो उसके लिए होता था कि मुझे वो लोग टू टोन लाइट करते थे. मेरे जो मेकअप आर्टिस्ट थे या जो क्लाइंट कहता था कि गोरा करें गोरा करें गोरा करें और फिर फोटोशॉप पे और चीज़ों पे उसको वो क्योंकि कभी कभार मैं अपनी तस्वीरें देखती थी तो मुझे लगता था दैट्स नॉट मी. मैंने एक फेयरनेस क्रीम का ऐड किया और जब मैं वो ऐड करी थी आई थिंक दैट वॉज द टाइम व्हेन आई रियलाइज्ड कि ये तो मैं हूँ ही नहीं. एंड दैट डे आई डिसाइडेड कि मैं आइंदा के बाद ऐसी किसी चीज़ का हिस्सा नहीं बनूंगी जो मुझे अनकम्फर्टेबल करे और मैं एक झूठ को बेचूँ. मैंने जो सीरियल्स किए आई ओवरहर्ड डायरेक्टर्स टॉकिंग. ये दो लोग फ्रेम में खड़े हैं, आमना खड़ी है और उनके साथ उनकी अम्मी खड़ी है या बहन खड़ी है. इनके दोनों के स्किन टोन मैच नहीं कर रहे और मुझे सुन के ये बात बहुत अजीब लगती थी कि स्किन टोन मैच नहीं कर रहे. ज़ाहिर है दो लोगों के अलग अलग रंगत है, अलग अलग पर्सनैलिटी है, कैसे मैच करेगी. जो टॉप 5 टेलीविजन की हीरोइन है वो गोरी हैं और अगर जो अभी जो गोरी नहीं थी उन्होंने अपने आप को शदीद गोरा कर लिया उस रेस में आने के लिए. अब आपने एक ब्यूटी का एक स्टैंडर्ड सेट कर दिया, आपने उसका एक मॉडल बना दिया है जी कि ऐसा ही होना चाहिए. खूबसूरत लड़की ऐसी है जिसकी बड़ी बड़ी बादामी आँखें हों, लंबे लंबे बाल हों गिट्टों तक और गोरा रंग हो, हाथ लगाए मैले हो, दूध टाइप. मैं यही चाहती हूँ कि जो मेरे कम्प्लेक्शन की लड़कियाँ हैं जो पतली हैं या सांवली हैं और वो अपने आप को बदसूरत ना समझें. एवरीबडी हु थॉट दैट आई एम अग्ली जस्ट बिकॉज आई एम डार्क, दिस is the answer to that.
Adakara Amna Ilyas. اسی موضوع پر سامعین کی آرا بھی شامل کر لیتے ہیں. آج ہم نے آپ سے سوال کیا تھا کہ رنگت کی بنیاد پر کیا آپ کو کبھی سخت الفاظ سننے کو ملے.
السلام علیکم, میرا نام عدیلہ ہے اور میرا تعلق لاہور سے ہے. میں آج اپنی رنگت کے بارے میں بات کروں گی. میرا رنگ سانولا ہے, بہت زیادہ سانولا نہیں لیکن ایک بہت گورا رنگ بھی نہیں ہے میرا. میری 2017 میں شادی ہوئی تھی جس کی وجہ سے مجھے سسرال میں میرے رنگ کی وجہ سے بہت باتیں سننا پڑی اور آج میں اپنے میکے میں پچھلے 2 سال سے بیٹھی ہوئی ہوں کہ میرا رنگ کالا ہے. میرے سسر اور میری نند مجھے کہا کرتے تھے کہ تم اپنے شوہر کے ساتھ اچھی نہیں لگتی ہو, میری بیٹیوں کا رنگ گورا ہے. ان باتوں کی وجہ سے آج میں اپنے میکے میں پچھلے 2 سال سے بنا طلاق کے بیٹھی ہوں.
میں سفیر بلوچ بلوچستان کے علاقے ضلع نشکی سے بات کر رہا ہوں. جی ہمیں تو رنگت کی بنیاد پر کبھی مذاق کا نشانہ نہیں بنایا گیا ہے لیکن جو گردن میں کالاپن ہے ایک قسم کے شاید وہ بچپن میں یا کہ جو محل کچیل اس میں ہے اس کی وجہ سے ہر وقت مذاق کا نشانہ بنایا جاتا ہے. مختلف نسخے استعمال کرنے کے باوجود یہ اسی کالے کے کالے ہی رہتے ہیں, تو اس کے لیے بہت سارے لوگوں نے مذاق کا نشانہ بنایا اور ابھی میں چادر باندھ کے گھومتا رہتا ہوں گردن پہ.
سامعین کی آرا آپ نے سنی. اس کے ساتھ ہی سیربین اختتام کو پہنچا. آج پروگرام کی ایڈیٹر تھیں آسیہ انصر, پروڈیوسر عبید ملک, اسٹوڈیو مینیجر تھے عامر صدیق. نادیہ سلیمان سمیت پوری ٹیم کو اجازت دیجیے. آخر میں عالمی خبروں کی سرخیاں سنیے عبداللہ فاروقی سے.
ایران کے سرکاری ٹی وی کے مطابق شہر قم میں زیر زمین فردو جوہری پلانٹ میں نصب سینٹریفیوجز کو UF6 نامی گیس کی فراہمی آج سے شروع ہو گئی ہے. انڈیا کے دارالحکومت دلی میں اسکولز عوامی صحت کے خدشات کے تحت بند کیے جانے کے بعد آج پہلی مرتبہ کھل گئے ہیں. فٹ بال کے عالمی ادارے فیفا نے عراق سے کہا ہے کہ وہ 2022 کے عالمی کپ اور 2023 کے ایشیا کپ کے لیے کوالیفائنگ میچز کی میزبانی کے لیے ملک سے باہر کوئی مقام تلاش کرے. چین نے طویل دورانیے تک نوجوانوں کے ویڈیو گیمز کھیلنے کی روک تھام کے لیے نئی گائیڈ لائنز کا اعلان کیا ہے جن کے مطابق 18 سال سے کم عمر کے بچوں کو عام دنوں میں رات 10 بجے سے پہلے صرف 90 منٹ کے لیے آن لائن گیمز کھیلنے کی اجازت ہوگی. چھٹی کے دوران یہ مدت 3 گھنٹے ہو سکتی ہے. اور اردن کے ایک مشہور تاریخی مقام پر ایک شخص نے کئی سیاحوں کو چاقو کے وار کر کے زخمی کر دیا ہے. یہ بی بی سی اردو سروس ہے.